नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। मिनी संसद भनिने र संसदको अभिन्न अंगका रूपमा रहने संसदीय समितिहरू लोकतान्त्रिक मुलुकहरूमा निकै महत्वपूर्ण मानिन्छन्। कानून निर्माणमा संसदलाई सघाउने, विकास निर्माणमा सरकारलाई सघाउने र विषयगत कामका लागि सरकारलाई निर्देश एवं खबरदारी गर्ने लगायतका भूमिका संसदीय समितिहरूले निर्वाह गर्दछन्। पछिल्लो दिनमा संसदीय समितिहरूका बारेमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। मूल रूपमा संसदीय समितिमा रहेका सांसदहरूले नै संसदीय समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो गरिरहेका छन्। संसदीय समितिहरू कसरी सञ्चालन भइरहेका छन् र कसरी थप प्रभावकारी बनाउन सकिएला भन्ने विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति समेत रहनुभएका राप्रपा सांसद दीपक बहादुर सिंह आज कुराकानीमा हामीसँग हुनुहुन्छ। सभापतिज्यू, स्वागत छ यहाँलाई। हजुर, अब यहाँको नेतृत्वमा रहेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले अहिले कसरी काम गरिरहेको छ, के कामहरू भइरहेको छ?
अहिले हाम्रो समितिमा जलस्रोत विधेयक र ऊर्जा विधेयक छ। त्यो अहिले आइकन ज्यादै नै युद्ध स्तरबाट अगाडि बढि नै रहेको छ। संशोधनकर्ता मान्यज्यूहरूबाट अधिकांश सबैजनाबाट संसदलाई राय सुझाव सल्लाह दिइसक्नु भएको छ र साथसाथै विज्ञहरूबाट पनि समितिले चाहिँ राय सल्लाह सुझाव लिइराखेको छ। यसको साथसाथै यो क्षेत्रमा काम गर्ने निजी क्षेत्रहरूदेखि लिएर विभिन्न व्यक्तिहरूबाट, पूर्व मन्त्रीहरूबाट एकदमै राम्रोसँग र वास्तवमा भन्ने हो भनेदेखि यो जलस्रोत विधेयक र चाहे ऊर्जा विधेयक यस्तो विधेयक हो जसले देशको भविष्य बनाउँछ र चाहे यसमा कुनै पनि कमी कमजोरी नहोस् भन्नकै लागि डिटेल र गहन जिम्मेवारीका साथ समिति र समितिका सदस्यज्यूहरूबाट जिम्मेवारीपूर्ण लगाइराख्नु भएको छ र समितिको एक मात्र उद्देश्य हो पहिलो राष्ट्र, दोस्रो जनता, जनहितको लागि यो विधेयक भोलि कुनै पनि एङ्गलबाट औँला उठाउने माहौल क्रिएट नहोस् भनिकन सबै मान्यज्यूहरूबाट पनि ज्यादै नै राम्रो, जति मैले सोचेको थिएँ त्योभन्दा राम्रो तरिकाबाट अगाडि बढिराखेको छ।
अब निकै ठूलो सम्भावना भएको तर त्यसलाई हामीले प्रयोग गर्न नसकेको भनेर जलस्रोत क्षेत्रलाई त्यो हामी भन्ने गर्छौं। त्यसका कानूनका पनि विभिन्न चाहिँ समस्याहरूका कारणले त्यसको कार्यान्वयन हुन नसकेको, स्रोतको सदुपयोग गर्न नसकिएको, यी यावत कुराहरू निकै पहिलादेखि नै आइरहेका थिए र यहाँहरू अधिकांश समय प्रतिपक्षमा बसेको यहाँको पार्टीको हिसाबले यदि भन्ने हो भने यहाँहरूको पार्टीका तर्फबाट धेरै जसो समयमा यी कुराहरू संसदमा या संसदीय समितिहरूमा व्यक्त भइरहन्थे। यहाँ अहिले अब संसदीय समितिको सभापति पनि हुनुहुन्छ, अब ठ्याक्कै यसलाई यहाँहरूले भनेको जस्तो बनाउने समय पनि आएको छ। जलस्रोतको विधेयक यसअघिका कानूनहरूमा के चाहिँ कमी कमजोरी रहेछन्, यसपालि ती कमी कमजोरीहरू कसरी हटाएर यहाँले भनेको जस्तो पहिला राष्ट्र त्यसपछि जनतालाई प्राथमिकता राखेर यो काम हुँदैछ त?
त्यसको लागि चाहिँ वास्तवमा भन्यो भने हिजोको दिनका यी ऊर्जा जलस्रोतको चाहिँ जुन नियम कानुन थियो जतातिर घुमाएकन पनि मान्य लाग्न सक्ने अवस्थामा थियो। यसलाई नै हामीहरूले मध्यनजर गरिकन एउटा राष्ट्रहितको लागि र दोस्रो जनहितको लागि लामो समयसम्मको लागि एउटा आधार स्तम्भ बनोस् भनिकन नै हामी लागेका छौँ। अलिकति ढिला चाहिँ भएकै हो, त्यसमा कुनै दुई मत छैन, तर चाहिँ अहिले आइकन मलाई लाग्छ अब 8-10 दिनभित्रमा दुइटै विधेयक चाहिँ सदनमा पेश हुने छ भन्ने पूर्ण विश्वास छ र यसमा अरू पनि हिजो पनि जलस्रोत विधेयकमा विज्ञहरूसँग सल्लाह गर्दाखेरि पनि उहाँहरूसँग पनि लामो छलफल भयो। उहाँहरूको अनुभव, हिजोका हाम्रा गल्तीहरू र आज हामीले भोलिको लागि के गर्दाखेरि राम्रो हुन्छ, ती सबलाई हामी समेटेको छौँ। हाम्रा नदी नालाहरूको संरक्षण लगायत पल्लो तटीय र छिमेकी मुलुकलाई दिँदाखेरि पनि जुन जलको हाइड्यामबाट निस्केका पानीहरूको त्यसको लाभ नेपाल र नेपालीले पाउनुपर्छ भन्ने मूल मन्त्रका साथ हाम्रा विज्ञहरू पनि लागिराखेका छन्, हामी मान्नेहरू पनि लागिरहेका छन्, संशोधनकर्ता मान्ने जीवहरूको पनि सबैको अधिकांश को चाहिँ अहिले यो पार्टी र यो विचार भन्दा पनि राष्ट्र र जनताप्रति नै राम्रो होस् र यो विधेयकमा कुनै पनि सभासददेखि लिएर हामी सबैको जीवमा कुनै दाग र कसर नलागोस् भन्ने विचारमा अगाडि बढेको छ।
अब यो त भयो यहाँहरूले गरिरहेका प्रयासको बारेमा, तर यहाँहरूको प्रयास जुन जुन ढंगले विलम्ब भइरहेको छ, यहाँहरूको संसदीय समितिमै कोरम नपुगेर पटक पटक चाहिँ बैठकहरू प्रभावित हुने गरेका छन्। हुन त यहाँको नेतृत्वको संसदीय समिति मात्रै होइन, अधिकांश संसदीय समितिहरूका समस्याहरू अहिले त्यस्तै त्यस्तै छन्। अब यो समस्याले चाहिँ यहाँहरूको काममा कस्तो खालको बाधा व्यवधान खड़ा गरेको छ, किन कोरम पुगिरहेको छैन, किन चाहिँ समितिका सदस्य रहनुभएका सांसदज्यूहरू बैठकमा आइरहनु भएको छैन?
होइन, मेन कुरो गरेको हिजोका दिनमा त तपाईँले भनेको सत्य नै हो। जम्मा 27 सभासद हामी छौँ मेरो समितिमा, त्यसमा 8 एमालेका हुनुहुन्छ, 9 काङ्ग्रेसका थिए। त्यस कारणले चाहिँ यी ठुला पार्टीहरूको विभिन्न कार्यक्रमहरू विभिन्न ऊ भएको कारणले चाहिँ 4-4 मात्र आउँछ, कहिले पनि कोरम पुग्नको लागि धेरै नै गाह्रो छ। तर यो संशोधन प्रस्ताव 2 जब समितिमा आयो, यो अहिले कन्टिन्यू 15-20 90% 95% मान्यजीवहरूको उपस्थिति हामीले पाएका छौँ र संशोधनकर्ताजीवहरूले पनि अन्तिममा त समितिले राखेको समयमा आइकन आफ्नो धारणा राय पेश गर्नुभएको छ।
भनेपछि अब अहिले यहाँहरूको जुन विगतमा थियो कोरम नपुग्ने समस्या अहिले छैन?
अहिले
चाहिँ के कारणले अब यो काँग्रेस र एमाले सरकार बनाएको भएर काँग्रेस र एमाले अलि बढी चाहिँ अब यो विधेयकहरू टुङ्ग्याउनु पर्छ, समयमै काम गर्नुपर्छ भनेर ठूला पार्टीहरू गम्भीर भएर हो, या सांसदहरू व्यक्तिगत रूपमै अब यो मुलुकप्रति यो जनताप्रति यहाँले भनेको जस्तो उहाँहरूको गम्भीरता देखियो, के कारणले रहेछ अब पछिल्लो दिनमा अलिकति सुधार देखियो भन्नुभयो यहाँले?
होइन, अहिले सभामुख युवाबाट पनि कुनै पनि हालतमा कोरम पुगाउनुहोस् र तपाईँहरूले चाहिँ नोटिस निकालिहाल्नुहोस् मिटिङको भन्ने सुझाव सल्लाह पनि हामीले पाएका थियौँ। त्यही अनुरूप हामीले गऱ्यौँ र चाहिँ मान्यजीवहरूलाई पनि समितिबाट हरेक संशोधनकर्ता मान्यजीवदेखि लिएर समितिका हरेक मान्यजीवलाई चाहिँ कमसे कम एउटा मिटिङमा 5-6 हामीले चाहिँ खबर गरेर म्यासेज पठाएर टेलिफोनबाट भए पनि यसरी चाहिँ बन्न गइरहेको छ भनेपछि उहाँहरू सबै मान्यजीवहरूले समितिलाई साथ दिनुभएको छ।
अब अहिले त यहाँहरूले एउटा क्यालेण्डर पनि बनाउने भनेर उपसमिति बनाउनुभयो, अब यो क्यालेण्डर बनाइसकेपछि आएका विधेयकहरूलाई चाहिँ कसरी टुङ्ग्याउने, यसमा कुन दिन कसरी छलफल गर्ने भन्ने तय हुन्छ, अब यसले यहाँहरूको समितिको प्रभावकारिता बढाउँछ होइन?
क्यालेण्डरको हकमा भन्ने हो भनेदेखि अब केही समयपछि त सदन त चलि नै हाल्छ र सभामुख ज्यूबाट पनि एक दिन संसद चलाउने अर्को दिन चाहिँ समिति चलाउने भनिकन चाहिँ त्यो कुरो भइराखेको कारणले एकचोटि सभामुख ज्यूसँगै बसेर चाहिँ यसरी हामी क्यालेण्डर बनाउँदाखेरि फेरि क्यालेण्डर बनाउँदाखेरि एउटा समस्या अहिले हामी बनाउला त्यो समितिको विभिन्न उसको चाहिँ विषयवस्तुमा जाँदाखेरि पूर्वाधार खाने पानी शहरी विकास जलस्रोत ऊर्जाका मन्त्रीहरूको पनि उपस्थिति हुनुपर्ने जरुरी हुन्छ। क्याबिनेट अहिले बनाउला र त्यो बेलामा मन्त्रीजी उपस्थित हुन नसक्ने कारण भयो भनेदेखि त्यो क्यालेन्डरको माने आउँदैन. त्यस कारणले गर्दाखेरि एकचोटि सदनको काम कारवाहीको चाहिँ क्यालेन्डर प्लस सभामुखज्यूसँग सल्लाह गरिकन हामी सक्दो मिल्ने र समयमा हुने हामी गर्ने गइराखेको छौँ. अहिले क्यालेन्डर बनाउने भन्दैमा चाहिँ भोलि मन्त्रीको चाहिँ त्यहाँ त्यो मितिमा चाहिँ क्यालेन्डरको मितिमा चाहिँ समय भएन भनेको त मिटिङै छ, बस्न नसक्ने अवस्था हुन्छ. त्यस कारण चाहिँ अलि हतार गर्नुभन्दा पनि अलिकति राय सल्लाह लिएर मात्र गर्दाखेरि राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ.
तर यहाँहरूले उपसमिति त बनाउनु भयो होइन, अब यो छलफल गर्छ यसले?
हजुर,
यहाँले भनेका विषयहरूमा सभामुखसँग मन्त्रीहरूसँग सरकारसँग अब यहाँहरूले छलफल गर्न भनेर बनाउनु भएको यो उपसमिति, अब यो उपसमितिले कसरी काम गर्छ?
पहिला चाहिँ सभामुखज्यूसँग चाहिँ सदनको चाहिँ क्यालेन्डर हामी लिन्छौँ,
हजुर,
सम्बन्धित मन्त्रालयहरूसँग पनि हामी सल्लाह गर्छौँ, मन्त्रीज्यूहरूसँग पनि, तब मात्र क्यालेन्डर बनाउँदाखेरि राम्रो हुन्छ. र यो क्यालेन्डर बनाउनुभन्दा पनि जरुरी अहिले आइकन यो दुईटा विधेयकलाई चाहिँ कसरी छिटो सदनमा पेश गर्ने भन्ने चिन्ता नै समितिको पहिलो प्राथमिकतामा पर्छ.
हामी अन्तरसंवादमा छौं. अन्तरसंवादमा आज हामी संसदको पूर्वाधार विकास समितिका सभापति एवं राप्रपा नेता दीपक बहादुर सिंहसँग कुराकानी गरिरहेका छौं. सभापतिज्यू, जस्तो अब यो संसदीय समितिहरूमा नि जसरी अब यो सहभागिता बढ्दै गएको यहाँले सकारात्मक सन्दर्भ उल्लेख गर्नुभयो, यसअघि त्यो हैरानी यहाँहरू सबैले बेहोर्नु परेको थियो, कहिले को नआइदिने कहिले को नआइदिने, अब संसदीय समितिमै घनीभूत छलफल भएर सहमति भयो भने विधेयकहरू संसदमा लैजान प्रक्रियामा जान विधेयकहरू छिटो कानूनमा चाहिँ परिणत गर्नलाई सजिलो हुन्छ. तर हामी कहाँ रुमल्ली रहने यो संसदीय समितिमै सहमति नहुने, त्यसपछि संसदमा गएपछि पनि त्यसले पनि त्यहाँ चाहिँ एउटा कार्यरूप या प्रक्रियामा चाहिँ नपाउने, यी यावत समस्याहरू थिए. अब यो संसदीय समितिमा जुन अभ्यास अब पछिल्लो समयमा यहाँले अहिले भन्नुभयो जसरी भइरहेको छ, जसरी सहभागिता बढ़िरहेको छ, संसदीय समितिमै सहमतिहरू भयो भने कानून निर्माण जुन हाम्रो अब थुप्रै कानूनहरू बनाउनु पर्ने अवस्था छ, संघीयताकै कानूनहरू छन्, विषयगत कानूनहरू पनि थुप्रै बन्नुपर्ने छ, यो संसदीय समितिको सक्रियताले कतिको असर गर्दो रहेछ?
यो हाम्रो समितिमा पहिलो विधेयक हो र अहिलेसम्म हेर्दाखेरि सबै मान्यज्यूहरू पोजिटिभ पाएको भएको मैले पाए. दुई तिनवटा कुरोमा चाहिँ अलिकति चर्को विवाद भए तापनि जुन नम्स हामीले तयारी गरेको छु र ती मान्यहरूज्यूसँग चाहिँ सर्वसम्मतिबाट पास गर्ने को लागि चाहिँ मलाई लाग्छ एकमत हामी हुन्छु.
भनेको अब चाहिँ हजुर, अब चाहिँ समितिमै चाहिँ एउटा सहमति भएर संसदीय प्रक्रियामा अगाडि बढ्छ भन्ने यहाँलाई विश्वास छ?
मलाई विश्वास छ, पूर्ण विश्वास छ. आजसम्मको हिजोसम्मको व्यवहारले मान्यज्यूहरूको सल्लाह सुझाव जे जस्तो कुरो भए पनि एक आपसमा बसेर चाहे एक स्टेप अगाडि बढ्नु परेमा चाहे एक स्टेप पछाडि बढ्नु परेमा पनि सल्लाह अनुसार गर्दाखेरि त्यसमा हामी सफल हुन्छौँ भन्ने मलाई पूर्ण विश्वास छ.
हजुर, अब यहाँको नेतृत्वमा जुन समिति छ अथवा विषय जुन विषयगत समिति छ मूल रूपमा पूर्वाधारको, भौतिक पूर्वाधार, यातायात मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका महत्वपूर्ण निर्माण विकाससँग जोड़िएका मन्त्रालयलाई अनुगमन सूक्ष्म अनुगमन गर्ने, संसदलाई कानूनमा सहयोग गर्ने र सरकारलाई चाहिँ यी विकास निर्माणमा सहजीकरण गर्ने भूमिका यहाँहरूको हो. अब आम मानिसहरूले अहिले मूल रूपमा यी विकास निर्माणका कामहरू जुन छन् त्यो चाहिँ तीव्रताका साथ हुन सकेनन्, त्यसले चाहिँ लक्षित उद्देश्य प्राप्त गर्न सकेनन् भन्ने जुन यो अहिले तथ्याङ्क देखिएको छ, अवस्था देखिएको छ, त्यसबाट अलिकति निराश भएको अवस्था छ. अब मानिसहरूलाई आशा बढ़ाउने कामको तीव्रता चाहिँ दिने सन्दर्भमा संसदीय समितिहरूका तर्फबाट सरकारलाई संसदलाई जुन गर्ने सहयोगका कामहरू छन् नि, अब यसमा चाहिँ अनुगमन गर्ने यहाँहरूले त्यो पनि कामहरू बेला बेला गर्नुहुन्छ, अब यो यसको तीव्रता दिनका लागि के गर्न सकिएला त? यहाँ प्रतिपक्षी दलको नेता पनि हुनुहुन्छ.
अगाडि बढाउनको लागि त वास्तवमा भन्ने हो भनेदेखि जुन तरिकाबाट अब चाहे त्यो एमालेकै ईश्वर पोखरेलजी भनौँ या विभिन्न मैले बिहानै तपाईँहरूकै न्युजमा मैले हेरेको थिएँ, नेपाल गेम्समा जाँदाखेरि उहाँहरूले बोल्नुभयो कि यही पारा हो भने देशले गति लिन सक्दैन, अब एक मानाको सरकार बनाउनु पर्छ भनिकन हाम्रै ठुल्ठुला नेताहरूले भनिराखेको छ। यो तपाईँ र मैले मात्र भनेर भन्दा पनि ठुल्ठुला जसले सरकार चलाइराखेका काङ्ग्रेस एमाले यी पार्टीकै ठुलो नेताले चाहिँ आज बिहान भर्खर 5-7 मिनट पहिला भर्खर मैले सुने, त्यो त हो वास्तवमा भन्यो भने जुन तरिकाबाट देशलाई चाहिँ ड्राइभ अहिले गइराखेको छ त्यो चाहिँ सफल हुने लक्षण चाहिँ मैले देखेको छैन। त्यही पनि नियम कानुन बनाउने कुरोमा चाहिँ हामी सबैजना सभासदहरू चाहिँ एलर्ट भइकन चाहिँ राम्रो यस्तो नियम बनाऊ कि जुन नियमले चाहिँ 50 वर्षसम्म पनि कहीँ कदम कता चिज हिजोको जस्तो कमी कमजोरी र यताको कुरो उतातिर घुमाइकन लग्ने माहौल नछित्र चाहिँ नहोस् भनिकन नै हामी लागिराखेका छौँ। र त बिस्तारै अहिले आइकन जुन संविधानै संशोधनको कुरो पनि ठुल्ठुला पार्टीहरूले चाहिँ गरिराखेको छ, ढिलै भए पनि चेत आयो जस्तो मलाई लाग्छ।
हजुर, अब यो विकास निर्माणमा खबरदारी गर्ने सहयोग गर्ने दुवै भूमिकामा प्रतिपक्षी दलका नेताका रूपमा सांसदका रूपमा यहाँ हुनुहुन्छ। अब अहिले जसरी विकास निर्माण ठूला दुई दल मिलेर जुन सरकार बनाएका छन् र जसरी विकास निर्माणमा प्रधानमन्त्रीले यहाँले भनेको जस्तो दुईवटा ठूला दलका नेताहरूले शीर्ष नेताहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, अब हामी विकासको गति बढ़ाउँछौं भन्नुभएको छ, अब यहाँहरू कतिको आशावादी हुनुहुन्छ अथवा यहाँहरूको सुझाव के छ सरकारलाई कसरी, अब किनभने यस्तो अवसर सधैँ आउँदैन, राजनीतिक रूपमा यहाँहरू चाहिँ फरक विचार राख्नुहुन्छ होला, यद्यपि विकास निर्माणमा यो जुन संख्या छ अहिले चाहिँ संसदको संख्या छ सरकारले गर्न चाहेमा एउटा अनुकूल अवस्था छ, यसमा राप्रपाको र यहाँको व्यक्तिगत दृष्टिकोण के छ, सरकारले कसरी अगाडि बढ्नुपर्छ, सरकारलाई यहाँको खबरदारी पनि के छ, सुझाव पनि के छ?
सरकारले राम्रो गर्छ भने सरकारको हामी सपोर्ट गर्छौँ, त्यसमा दुईमतै छैन मेरो पार्टीको। मेरो पार्टीले सरकारका राम्रा कुरालाई स्वागत गर्दै र उहाँहरूको जुन तरिकाको जुन योजना र बजेटको बाँडफाँड छ त्यसको जहिले पनि गलत गर्नुभएको कुरोलाई चाहिँ हामीले विरोधै गर्छौँ। आज यता हेर्नुहोस्, चाहिने कुरो मिसन र भिजन भन्ने मिल्नुपर्छ। देशले ऋण बोकेर सम्पूर्ण जिल्लामा अस्पताल खोल्नु भनेको त्यो दुर्भाग्य हो, ऋण बोकेर भ्यू टावर बनाउनु भनेको कुरो गलत हो, कृषि क्षेत्रमा पनि अहिले अरबौं अरब रुपियाँ ऋण लिएर कृषि क्षेत्रमा हामीले लगानी गरेको छ, त्यसको सदुपयोग भएको छैन। साँच्चीकै किसानहरूले ऋण पाएका छैनन्। हामी सभासदहरूका र अलिकित शक्तिको केन्द्रको वरिपरि बस्ने जो किसानै थिएन उनीहरूले चाहिँ ऋण र सहुलियत लोनहरूदेखि लिएर अनुदान पाइराखेका छौँ, यो दुर्भाग्य हो, यसरी गर्नु हुँदैन। त्यस कारणले गर्दाखेरि यदि सरकारले राम्रो गर्छ भनेदेखि राप्रपा जहिले पनि सरकारको राम्रो कुरोलाई चाहिँ स्वागत गर्छ, यदि गलत काम गरिकन सीमित मन्त्री र प्रधानमन्त्रीहरूको चुनाव क्षेत्रमा जसरी हिजोका दिनमा पटक पटक यो दुई वर्षमा दुईचोटि नै आफ्नो आफ्नो क्षेत्रलाई बाहेक अरू क्षेत्रहरूलाई चाहिँ गति विकासले दिन सकेको छैन। राष्ट्रिय गौरवका योजनाहरू पनि 26-27 वर्ष भइसक्यो अहिले पनि अल्पत्र अवस्थामा छ, त्यसमा बजेटै पठाउँदैनन्। त्यस कारणले गर्दाखेरि सदनमा खालि हामी मात्र होइन कि पक्ष सरकारको पक्षका सांसदहरूले पनि विरोध गरेको तपाईँ हाम्रो अगाडि छँदैछ। त्यस कारण राप्रपाले भन्छ यो सम्पूर्ण जिल्लामा पिछडेका जिल्लाहरूलाई हिमाली भेगका जनतालाई र सिमानाको छेउछाउमा बसेका जनताहरूले पनि विकासको अनुभूति हुनुपर्छ, दिलाउनुपर्छ, महसुस गर्नुपर्छ भन्ने हामीले भनि आइरहेको
हजुर सभापतिजी, अब यसमा चाहिँ यहाँहरूको चाहिँ दृष्टिकोण के छ त? जस्तो अब सरकारले अहिले गरिरहेछ, यहाँले भन्नुभयो अब ऋण लिएर अस्पताल बनाउने या कृषिमा लगानी गर्ने र सम्बन्धित जो किसान छन् उनीहरूले नपाउने यो व्यतिथिको सन्दर्भ उठाउनुभयो। पर्यटन पूर्वाधारको चाहिँ मा लगानीको विषय खास गरी भ्युटा शब्द नै यहाँले प्रयोग गर्नुभयो। अब राप्रपाको विचार चाहिँ के छ? अब राप्रपासँग अहिले सरकार बनाउन सक्ने शक्ति ठ्याक्कै संख्या छैन, यद्यपि सरकारलाई सुझाव दिन सहयोग गर्न त सक्छ राप्रपाले। हाम्रो यो यो दृष्टिकोण छ, हाम्रो भिजन यो छ, यसरी चाहिँ मुलुक अगाडि बढ्न सक्छ ऋण नलिएर। त्यसका विकल्पहरू के हुन्? अब अस्पताल पनि चाहिएको छ, हामीले कृषिमा लगानी पनि गर्नै छ, कृषि उत्पादन बढाउनै छ, हाम्रो आयातको यदि अवस्था हेर्ने हो भने दिनदिनै झन् समस्याग्रस्त छ। कसरी अब यो बीचमा विकल्प चाहिँ के हो?
होइन, अस्पताल हामीलाई चाहेको छ, स्वास्थ्य उपचार जनताले मागेका छन्। स्वास्थ्य उपचारको बिल्डिङ बन्नुभन्दा पहिला त्यहाँ डाक्टर नर्सहरू विज्ञ टोलीहरूको उत्पादन पहिला गर्नुपर्छ। यता हेर्नुहोस्, डाक्टर इन्जिनियर डाक्टर प्राविधिक मान्छेहरू र प्लस चाहिँ सिस्टरहरू पनि के विदेशबाट आयात गर्न त सकिँदैन नि, होइन र? यहाँका भएका डाक्टर पलायन भइकन विदेश गइराखेका छन्। नर्सिङ कलेज केही समय त बोर्डरमा गइकन हाम्रा बच्चाहरू पढ्नुपर्ने अवस्था छ। यहाँ आइकन चाहिँ पढिकन आएका नर्सहरूले 20,000 पनि महिनाको पाउन गाह्रो धौधौ भइराखेको छ। अनि यो वातावरण पहिला बनाउनु पर्यो, तब त्यो हस्पिटलको भवन बनाउनु पर्यो। अहिले जति जिल्लामा हरेक गाउँपालिकामा जुन अस्पताल बनिराखेको छ गाई गोठ र बाख्रा गोठको रूपमा सीमित भइराखेको छ। त्यत्रो पूर्वाधार समाप्त भइसकेको छ, यो गर्नु भएन। पहिला मेन पावर उत्पादन गरौँ, योग्य मेन पावर, तब यो कृषि क्षेत्रमा पनि यता हेर्नुहोस्, यत्रो खर्च गरिराखेका छौँ तर चाहिँ उत्पादन विदेशबाट इम्पोर्ट अरबौँ अरब रुपियाँको गरेका छौँ। आज युनिभर्सिटीहरूबाट उत्पादन भएका हाम्रा विज्ञहरू पिएचडी होल्डरहरू जति पनि छन् विदेश पलायन भइसकेको छ। त्यो उत्पादन गर्नको लागि अरबौँ अरब राष्ट्रले र सरकारले खर्च गरिराखेको छ, त्यसको लाभ न नेपालले लिन सकेको छ न नेपालीलाई दिलाउन सकेको छ। त्यस कारण चाहिँ पहिला एउटा भिजन हुनु पर्यो, तब मिसन हामीले अगाडि गर्नुपर्छ भन्ने मूल्य र मान्यतामा हामी छौँ।
सभापतिज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, यहाँले मौका दिनुभयो, यहाँलाई पनि रेडियो नेपाललाई पनि म धन्यवाद दिन्छु।
उहाँ हुनुहुन्थ्यो प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति एवं राप्रपाका सांसद दीपक बहादुर सिंह। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, हवस्त, नमस्कार।